on Cantypool FM.
सयपत्री सुनाखरी चुल्ठो भरीभरी चमेली र बाबरीको रूप थरी थरी आफ्नै आँगन देखौं लाग्छ मलाई घरिघरि फुली रोस जस्तो लाग्छ सधैं सुनाखरी सिर्जनाको सुनाखरी फुलाउनु छ त्यसैले त हामी स्पन्दनको यो नयाँ रात्रिमा पनि उपस्थित भएका छौं यति बेला प्रविधि संयोजक लक्ष्मी प्रसाद पोखरेल अनि तपाईँको यात्रा भरिको साथी म हेम भण्डारी हाजिर छौं यो यात्रामा पनि तपाईँलाई हामी उसरी नै हार्दिक स्वागत अनि अभिवादन गर्दछौं हामी साहित्य र सिर्जनाको फाँटमा त्यसरी नै हिँडिरहेका छौँ साहित्यसँग सिर्जना गाँसिएको छ यसरी सिर्जनाका माध्यमबाट हामी धेरै मनहरूमा पुगेका छौँ सृजनशील मनहरूको बस्ती बस्तीसम्म पुगेका छौँ मैले आज समकालीन नेपाली साहित्यको एउटा नयाँ अङ्क प्राप्त गरेको छु वर्ष एघार अङ्क एक जनवरी 2011 भनेर लेखिएको छ समकालीन नेपाली साहित्य साहित्यिक मासिक भनेर लेखिएको छ अतिथि सम्पादक डाक्टर दुबसु छेत्री पुनम छेत्री सम्पादक कृषु छेत्री कृष्ण कुमार सुवेदी र भरत भारद्वाज भरत कुमार सुवेदी हुनुहुन्छ यसैबाट यात्रा प्रारम्भ गर्ने विचार मैले गरेको छु हामी यात्राका यस्ता मोडहरूमा यस्तै कृतिहरूका माध्यमबाट तपाईँका बस्ती बस्तीसम्म आइपुग्दछौँ यहाँ दुबसु छेत्रीको एउटा लामो कविता छ निषेध विरुद्ध उभिएका अश्वमेघ यज्ञका घोडाहरू भनेर उहाँले कविता दिनुभएको छ उपोद्घातमा लेख्नुहुन्छ मान्छेलाई फेरि निषेध गरिएको छ स्वतन्त्र बाँच्न निषेध छ स्वतन्त्र हाँस्न निषेध छ स्वतन्त्र नाच्न निषेध छ मान्छेलाई फेरि बन्देज लगाइएको छ स्वतन्त्र टेक्न बन्देज छ स्वतन्त्र देख्न बन्देज छ स्वतन्त्र लेख्न बन्देज छ मान्छेलाई फेरि लगाम लगाइएको छ स्वतन्त्र बोल्न निषेध छ स्वतन्त्र खान निषेध छ स्वतन्त्र गाउन निषेध छ मान्छेलाई फेरि किलामा बाँधिएको छ टापमा कसिएको छ तबेलामा राखिएको छ मान्छेलाई एक्काइसौँ शताब्दीमा पनि घोडा बनाइएको छ अश्वमेघ यज्ञको घोडा बनाइएको छ हो अश्वमेघ यज्ञको घोडा बनाइएको छ मान्छे अब किलाका विरुद्धमा छ तबेलाका विरुद्धमा छ मान्छे अब बन्देजका विरुद्धमा छ निषेधका विरुद्धमा छ मान्छे अब प्रवेशका पक्षमा छ निर्बन्धताका पक्षमा छ मान्छे अब घोडा बाँच्नुका विरुद्धमा छ मान्छे अब मान्छे बाँच्नुको पक्षमा छ उपकविता एक निरङ्कुशता विरुद्ध शासकलाई दरबार मात्र होइन अग्ला पर्खालहरू पनि चाहिन्छ शासकलाई दरबार मात्र होइन अग्ला पर्खालहरू पनि चाहिन्छ काँडे तारहरू पनि चाहिन्छ सम्राटलाई दरबार मात्र होइन काला घोडाहरू पनि चाहिन्छ बन्द ढोकाहरू पनि चाहिन्छ उज्यालो मन पर्दैन शासकलाई अध्ययारो मनपर्छ फराकिलो मन पर्दैन शोषकलाई सागुर मनपर्छ इन्द्रणी मन पर्दैन सम्राटलाई औँसीको कालो मनपर्छ मौरीको चाका मन पर्दैन शासकलाई माकुराको जालो मनपर्छ वर्तमानको खुला किताब मन पर्दैन सम्राटलाई इतिहासको टालो मनपर्छ दरबार हुनु नै जराहरू हुनु हो बारहरू हुनु हो पर्खाल हुनु हो भण्डारखाल हुनु हो दरबार हुनु हो कोत हुनु हो रक्तपोत हुनु हो पोलपोट हुनु हो दरबार हुनु हो बन्दुक हुनु हो अङ्कुश हुनु हो निरङ्कुश हुनु हो नयाँ सम्राट आयो र उसले दरबार रङ्गाउन थाल्यो रगत झैँ रातो रङले दरबार चम्काउन थाल्यो नयाँ शासक आयो र उसले पर्खाल लगाउन थाल्यो अग्लो ठाडो पर्खाल ठड्याउन थाल्यो नयाँ सम्राट आयो र उसले बन्दुक चम्काउन थाल्यो लामो तिखो सङ्गीत तेर्स्याउन थाल्यो नयाँ शासक आयो र उसले टुँडी खेलमा घोडा दौडाउन थाल्यो कालो अग्लो घोडामा बुर्कुसी मार्न थाल्यो तर दरबार रङ्गाउन लगाउनेहरूले रातो रङ चिने पनि रगतको तरङ्ग चिनेका थिएनन् तर दरबारमा पर्खाल ठड्याउनेहरूले खाल चिने पनि भण्डार खाल बुझेका थिएनन् तर टुँडी खेलमा घोडा दौडाउनेहरूले घोडा चिने पनि घोडाको टाप बुझेका थिएनन् एक दिन दरबारको भत्किएको पर्खाल हल्लाउने हुण्डरी आएको दिन एक दिन धरहराको मक्किएको जग भत्काउने भुमरी आएको दिन जनताहरू पर्खाल विरुद्ध उठे भण्डार खाल विरुद्ध उठे जनताहरू कोद विरुद्ध उठे पोलपोट विरुद्ध उठे जनताहरू तरबार विरुद्ध उठे दरबार विरुद्ध उठे जनताहरू अङ्कुश विरुद्ध उठे निरङ्कुश विरुद्ध उठे त्यस दिन जनताहरू घोडा बाँच्नुका विरुद्धमा उठे त्यस दिन जनताहरू मान्छे बाँच्नुका पक्षमा उठे हो त्यस दिन जनताहरू मान्छे बाँच्नुका पक्षमा उठे उपकविता दुई नियन्त्रण विरुद्ध त्यस दिन जनताहरू मान्छे बाँच्नुका पक्षमा उठे त्यस दिन जनताहरू घोडा बाँच्नुका विरुद्धमा जुटे घोडा चढ्नेहरूलाई घोडा मात्र होइन लगाम चाहिन्छ जिन काँटी चाहिन्छ थाल चाहिन्छ घोडा चढ्नेहरूलाई घोडा मात्र होइन बुट चाहिन्छ चाबुक चाहिन्छ बन्दुक चाहिन्छ घोडा चढ्नेहरू शासक हुन् शासकलाई एउटा घोडाले मात्र पुग्दैन हो शासकलाई एउटा घोडाले मात्र पुग्दैन थुप्रै घोडाहरू चाहिन्छन् जनता नामका दुब्ला पातला घोडाहरू जनता नामका सिधा सादा पिलन्दरे घोडाहरू शासकलाई तर बलिया बाङ्गा घोडाहरू पनि चाहिन्छ अरबी डन थोरो ब्रेड घोडाहरू उनीहरूलाई काजी भने पनि हुन्छ, पट्टबारी भने पनि हुन्छ, उनीहरूलाई भारदार भने पनि हुन्छ, सरदार भने पनि हुन्छ। घोडाहरूलाई नियन्त्रण गर्न घोडा नै चाहिन्छ मालिकलाई, जनतालाई नियन्त्रण गर्न जनता नै चाहिन्छ शासकलाई। शासक फेरि घोडा चढेर आयो, कालो घोडा चढेर आयो र भन्यो, जनताहरू भनेका घोडा हुन्, घोडाहरू किलामै बस्नुपर्छ, घोडाहरू तबेलामै बस्नुपर्छ, जनताहरू भनेका घोडा हुन्, घोडाहरू तुरुङमै बस्नुपर्छ, घोडाहरू सुरुङमै बस्नुपर्छ, जनताहरू अँध्यारोमै बस्नुपर्छ, घोडाहरू साँगुरोमै बस्नुपर्छ, जनताहरू भनेका घोडा हुन्, घोडालाई लगाम लगाउनै पर्छ, घोडाहरूलाई चाबुक लगाउनै पर्छ। तर घोडा चढ्नेहरूले घोडा हिँडिहिँडाएको देखे पनि, जनता जगमगाएको देखेका थिएनन्। तर घोडा चढ्नेहरूले घोडा दौडेको देखे पनि, जनता चलमलाएको देखेका थिएनन्। तर घोडा चढ्नेहरूले घोडा भोकाएको देखे पनि, जनता जागेको देखेका थिएनन्। एक दिन इतिहासको अँध्यारा पानामा भुइँचालो आएको दिन, एक दिन शासनको कालो छानामा आँधी बेहेरी आएको दिन, जनताहरू लगाम विरुद्ध उठे, जिन काँटी विरुद्ध उठे, जनताहरू चाबुक विरुद्ध उठे, बन्दुक विरुद्ध उठे, जनताहरू मालिक विरुद्ध उठे, शालिक विरुद्ध उठे, जनताहरू हिंस्रक विरुद्ध उठे, शासक विरुद्ध उठे। त्यस दिन जनताहरू घोडा बाँच्नुका विरुद्धमा जुटे, त्यस दिन जनताहरू मान्छे बाँच्नुका पक्षमा उठे। उपकविता 3 निर्बन्धतातिर। त्यस दिन जनताहरू मान्छे बाँच्नुको पक्षमा उठे, त्यस दिन जनताहरू घोडा बाँच्नुका विरुद्धमा जुटे। जनताहरू सबै मध्यरातमा भच्चा खुसीमा काटिन मात्र तयार हुँदैनन्, जनताहरू सधैँ मध्यरातमा भच्चा खुसीमा काटिन मात्र तयार हुँदैनन्, जनताहरू सधैँ घोडे जात्रामा टुँडी खेलमा दौडिन मात्र तयार हुँदैनन्, जनताहरू सधैँ गठे मङ्गलमा नरकट बोक्न मात्र तयार हुँदैनन्, जनताहरू सधैँ गाई जात्रामा मुकुण्डो लगाउन मात्र तयार हुँदैनन्, जनताहरू सधैँ गाई जात्रामा मुकुण्डो लगाउन मात्र तयार हुँदैनन्। भित्तामा मात्र भइरहने जनताहरू इतिहासमा, ती भित्तामा सम्राटका तस्विरहरू झुन्ड्याइए, ती भित्तामा सम्राटका तस्विरहरू झुन्ड्याइए, छाती मात्र भइरहे जनताहरू इतिहासमा, ती छातीमा घोडाका टापहरू बजारिए, लाखे मात्र भइरहे जनताहरू इतिहासमा, मुकुण्डो लगाएर सडकमा उफारिए। जनता हुनु नै भुइँफुट्टा हुनु होइन, मुर्कुट्टा हुनु होइन, जनता हुनु नै भकुण्डो हुनु होइन, मकुण्डो हुनु होइन, जनता हुनु नै सलामी हुनु होइन, मलामी हुनु होइन, जनता हुनु नै दास हुनु होइन, त्रास हुनु होइन, जनता हुनु नै भेडा हुनु होइन, घोडा हुनु होइन। जति पनि शासकहरू आए इतिहासमा, उनीहरूले जनतालाई बाटो बनाउन खोजे, माटो बनाउन खोजे। जति पनि सम्राटहरू आए सिंहासनमा, उनीहरूले जनतालाई करिया बनाउन खोजे, भरिया बनाउन खोजे। जति पनि मालिकहरू आए देशमा, उनीहरूले जनतालाई दास बनाउन खोजे, लास बनाउन खोजे। कविता हो अग्रज पुस्ताको सम्मानमा र सानालाई प्रोत्साहन गर्ने अभिप्रायमा समकालीन नेपाली साहित्य लागेको जस्तो मैले बुझेको छु। कमजोर उज्यालोमा, उज्यालो कमजोर भएको छ सायद, उज्यालो खान पनि सक्दैन अचेल, नितान्त निरीह हावा जस्तो बक्छ त्यो पनि, कतै भुवा कतै पात्र घाम भएर, कता जान्छ निर्लक्ष निर्बल उज्यालो, जंगलमा पनि हराउँछ पात्र हाँगाहरूबाट झरेका किरण बिन्दुहरू, कतै घाम न्यानो हुन्छ भनेको थियो। यात्रामा हिँड्दा हिँड्दै परदेशी हुँदै, बाटोमा बाटो हराउँदा हराउँदै, निर्लज्ज उकालो र ओह्रालोमा, निर्लज्ज धुपी र मसलाको ओतमा, निर्लज्ज पानी र नदीमा हराउँदै, कतै घाम न्यानो हुन्छ भनेको थियो। यात्रामा हिँड्दा हिँड्दै परदेशी हुँदै, बाटोमा बाटो हराउँदा हराउँदै, निर्लज्ज उकालो र ओह्रालोमा, निर्लज्ज धुपी र मसलाको ओतमा, निर्लज्ज पानी र नदीमा हराउँदै, किन उज्यालो निरीह अचेल, किन दिन दिवाकर पनि निरीह अचेल, किन पानीका लहरमा परेका घामहरू निरीह अचेल। यद्यपि ऊ पनि पानी गन्न लागेको थियो, यद्यपि ऊ पनि पानी गन्न लागेको थियो, पानीका थोपाहरू किरण भन्दै, लट्टामा अल्झेको चञ्चलमन भन्दै, अर्थात् निस्सहाय भने पनि हुने एउटा ठुलो कथा भन्दै, ऊ क्षणका कठिन र निर्मम थुगा गन्न लागेको थियो। अहिले भाचिन्छ र झर्छ जस्तो निर्मम थुगा गन्न लागेको थियो, त्यो कुनै अगम्य अग्लाइ उचाइबाट तल धरातलसम्म झर्छ जस्तो। सूर्य सिंहै कि आकाश सिंहै, दिदिगन्त सिंहै, साँझ र बिहान सिंहै, अचेल धरती निरीह झर्छ जस्तो। निरीह उज्यालो अँध्यारोमा सिंहै, यथार्थ केही बुझ्नु त पर्छ, उज्यालै र अँध्यारै पनि बुझ्नुपर्छ, टुक्रा टुक्रा टिपेर धागोहरूमा, आकाश रात र दिन सिंहै, एउटा समय र समयका अवयवहरू सिंहै, एउटा समय र समयका अवयवहरू सिंहै सिंहै सिंहै। ईश्वर वल्लभको एउटा कविता कमजोर उज्यालोमा भर्खरै मैले पढे। उज्यालो कमजोर भएको छ सायद, उज्यालो खान पनि सक्दैन अचेल, नितान्त निरीह हावा जस्तो बक्स त्यो पनि, कतै भुवा कतै ताप र घाम भएर, कता जान्छ कता निर्लक्ष्य। यसरी लेखिएको छ कमजोर उज्यालोमा। आज मलाई साह्रै खुसी लाग्यो समकालीन नेपाली साहित्यको यो अङ्क पाएँ र यसभित्रका साह्रै काम लाग्ने सिर्जनाहरू तपाईँलाई सुनाउन पाएँ। थुप्रै सिर्जनाहरू छन्, कति सिर्जनाहरू नसुनाई नभएको पनि छ, सुनाउनै पर्छ भन्ने सोचेको छु। कुनै दिन यसरी नै फेरि साहित्य र सङ्गीतको सङ्गममा यसरी नै हाम्रो भेट हुन्छ। यस्तै रात्रिकालीन बसाइमा तपाईँलाई यी सम्पूर्ण सिर्जनाहरू म सुनाउँदै सुनाउँदै जानेछु। तपाईँले सुन्नुहुनेछ र हामीलाई प्रतिक्रिया दिनुहुनेछ। तपाईँका सिर्जनाहरू पनि समकालीन नेपाली साहित्यभित्र अटाउनुपर्छ, मेरो मान्यता र मेरो भनाइ यही छ। यति बेला सङ्गीत र साहित्यको यो दौडान र यात्रामा तपाईँलाई फेरि पनि अर्को एउटा थुङ्गो उपहार दिनै पर्छ भन्ने मैले सोचेको छु। यही मोडमा म यति बेला नारायण गोपालको एउटा आवाज पेश गर्दैछु, बने खायो डढेलुले मने खायो तेमुरीको पापी मायाले। कालीप्रसाद रिजालका शब्दहरूमा नारायण गोपालकै सङ्गीत सिर्जना छ, नारायण गोपालको आवाज छ, यही आवाज तपाईँका लागि अहिले म पेश गर्छु।
बने खायो डढेलुले मने खायो तेमुरीको पापी मायाले, बने खायो डढेलुले मने खायो तेमुरीको पापी मायाले। बिन्झिएर जाउँ जाउँ लाग्छ, डफेसरी बेग मारेर भोक पनि छैन मलाई, निद्रा पनि छैन, मन बुझाउने के पो गरेर सुक्यो खडेरीले यो ज्यान सुक्यो बैगुनेको आशय आशाले, खोला सुक्यो खडेरीले यो ज्यान सुक्यो बैगुनेको आशय आशाले।
हुन्छ त, तपाईँसँगको मेरो भेट र सिर्जनाको हाम्रो कुराकानी आजलाई यस्तै भयो। हामी सिर्जनासँग रमाउनेछौँ, भावनाका कुराहरू गर्नेछौँ, त्यसबाट सम्भावनाहरू खोज्नेछौँ र सिर्जनशील मनहरूको बस्ती बस्तीसम्म सिर्जनाका माध्यमबाट हामी चेतनाका बीजहरू छरिरहनेछौँ, उमारिरहनेछौँ भन्दै भन्दै मलाई यात्राभरि साथ दिने प्रविधि संयोजक नवराज भण्डारीलाई धेरै धन्यवाद भनेर तपाईँको यात्राभरिको साथी म हेम भण्डारी अब भने किनारा लाग्यो।
कति राम्रो बोली वाचन, बाली लग्यो असिनाले जोबन लग्यो बेमानीको झिल्के मायाले, बाली लग्यो असिनाले जोबन लग्यो बेमानीको झिल्के मायाले। मनै खायो डढेलोले मनै खायो तेमुरीको पापी मायाले।